الله الرحمن الرحيم. الحمد لله الذي نزل الفرقان على عبده ليكون للعالمين نذيرا، والصلاة والسلام على من أرسله شاهدا ومبشرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا. وعلى أهل بيته الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. أما بعد، فقد قال الله تعالى في القرآن الحكيم وهو أصدق القائلين: أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا اتقوا الله وابتغوا إليه الوسيلة وجاهدوا في سبيله لعلكم تفلحون. صدق الله العلي العظيم. صلوات على محمد وعلى آله. سورہ مبارکہ المائدہ آیت نمبر 35 آپ کے سامنے مومنین عزاداران سید الشہداء کے سامنے تلاوت کی ہے، اور یہ وہ آیت کریمہ ہے کہ کم و بیش آپ سب اس کے معنی اور مفہوم سے آشنا ہے. خالق کائنات ارشاد فرماتا ہے: اے ایمان والوں، اے وہ لوگوں جو ایمان لائے ہو، اتقوا اللہ، اللہ کا تقوی اختیار کرو، اللہ کی نافرمانیوں سے بچو. تقوی اختیار کرنا، تقوی یعنی بچنا. تقوی کا معنی ڈر نہیں ہے، تقوی کا معنی بچنا ہے. لیکن عام طور پہ انسان جن چیزوں سے ڈرتا ہے کیونکہ پھر ان سے بچتا ہے، اس لیے تقوی کا معنی ڈر بھی کر دیا جاتا ہے. لیکن آپ ذہنوں میں رکھیں، ذہن نشین فرما لیں کہ تقوی یعنی بچنا، اتقوا اللہ یعنی اللہ کی نافرمانیوں سے بچو. اے ایمان والوں، اللہ کا تقوی اختیار کرو، اللہ کی نافرمانیوں سے بچتے رہو. وابتغوا الیہ الوسیلہ، اور اللہ کا قرب حاصل کرنے کے لیے وسیلہ تلاش کرو. وجاہدوا فی سبیلہ، اور اس کی راہ میں یعنی اللہ کی راہ میں جہاد کرو. لعلکم تفلحون، تاکہ تم فلاح پاؤ، تاکہ تم کامیاب ہو جاؤ. صلوات پڑھیں محمد والے. یہ آیت کریمہ، اس کا حقیقی مفہوم آپ کی خدمت میں نے عرض کرنا ہے. انشاءاللہ اس موضوع سے ریلیٹ کرتے ہوئے کہ جس ہستی کی عزاداری کے لیے ہم فرش عزا پر اکٹھے ہیں اور ہر سال اکٹھے ہوتے ہیں، وہ حسین کس چیز کا پیغام دینے والا تھا، کس نظام کا علم بردار تھا. یہ بات یاد رکھیں کہ آپ انبیاء سے ہٹ کر بھی اگر دیکھیں، ہر بڑا انسان، ہر رہنما، ہر لیڈر، وہ اپنے ذہن میں اپنے لوگوں کے لیے ایک نظام رکھتا ہے اور اسے ان کے سامنے پیش کرتا ہے. उस निजाम को उनकी कामयाबी का जरिया समझता है। किसी ने यह समझा कि जनाब कम्युनिज्म नामी नजरिया ये इंसानों के लिए सबसे बेहतरीन है, तो उन्होंने पूरी कोशिश की, चाहे उनका अपना इलाका हो चाहे दूसरे दुनिया के इलाके हो, कि कम्युनिज्म के नजरिए को फैलाया जाए। कम्युनिज्म एक निजाम जिंदगी है, उसके अपने डूज और डोंट्स हैं, ये क्या करना है क्या नहीं करना। उनकी नजरों में एक कामयाब जिंदगी, एक कामयाब इंसान किसे कहते हैं। इसी तरह जनाब सोशलिज्म और इसी तरह कितने ही इज्म, ये बहुत बड़े लोग थे, बहुत सोचने वाले लोग थे। और सोचते क्या थे, क्या सोचा इन्होंने कि जो इंसान दुनिया में आ रहे भी हैं जा रहे भी हैं, कुछ अरसा इंसानों को दुनिया में गुजारना है और रहना भी इनको इकट्ठा है, क्या उसूल रखे जाए मुआशरे के, सोसाइटी के, कि ये इंसान एक बेहतरीन जिंदगी गुजारे। तो जो भी बड़ा सोचने वाला, कोई बड़ा मुफक्किर अपनी सोचों का, अपनी फिक्र का, अपने गौर का नतीजा एक निजाम की शक्ल में अपने जैसे इंसानों के सामने रखता था कि ये जो निजाम तुम्हें मैं पेश कर रहा हूं इसके मुताबिक जिंदगी गुजारोगे तो तुम सबसे कामयाब जिंदगी गुजारोगे। बिल्कुल इसी तरह तवज्जो फरमाइएगा, जब एक, अभी छोड़ दें मुस्लिम नॉन मुस्लिम को, इस फर्क को छोड़ दें, आप नॉन मुस्लिम में बहुत सारे लोगों को देखेंगे कि जो बाज मुसलमानों से ज्यादा इंसानियत की परवाह करते हैं। जरूरी नहीं है कि जो कलमा पढ़ ले वो फिर बड़ा अच्छा इंसान बन जाता है, और जिसने कलमा ना पढ़ा हो हतमन वो बहुत बुरा इंसान होता है। आप कई लोग देखेंगे जिन्होंने कलमा पढ़ा हुआ 10,000 रुपए लेके बंदा मार देते हैं, नहीं देखते किसी का बेटा है, किसी का भाई है, किसी का शौहर है, किसी का बाप है, कमा के लेके जाता है तो 10 बंदे खाना खाते, नहीं देखते 10,000 रुपए लेके फोटो लेते हैं, एड्रेस लेते, जाके मार देते हैं उसको देखी करके, कलमा भी पड़ा हुआ है। और हो सकता है एक नॉन मुस्लिम हो, अपनी सारी उम्र की कमाई वो चैरिटी में दे देते हैं, सारी जिंदगी इंसानियत की खिदमत के लिए वक्फ कर देते हैं। एक मौजू है। तो अच्छे इंसान और बड़े इंसान, अच्छा भी हो बड़ा इंसान भी हो, सोचने वाला मुफक्किर भी हो, तो वो इंसानों की मुश्किलात देख के परेशान होता है, क्यों ऐसी जिंदगियां गुजार रहे हैं, क्यों इतनी प्रॉब्लम्स हैं। तो सोचता है अपने इल्म के मुताबिक, अपनी आइडियोलॉजी के मुताबिक कि क्या तब्दीली लाई जाए मुआशरे में कि ये बदबख्तियां, इंसानों की ये मुसीबतें कम हो जाए। चाहे मुसलमान हो चाहे गैर मुसलमान, हर अच्छा इंसान बतौर इंसान अच्छा इंसान, भी मजहबी फिक्र को छोड़ो, तवज्जो करें। जब एक अच्छा इंसान, एक समझदार इंसान, वो नहीं लोगों के बारे में सोचे बगैर रह सकता कि क्यों ये परेशान है, क्यों ये महरूम है, क्यों इन पर जुल्म हो रहा है, वो तड़पता है, तो वो खालिक जिसने सब इंसानों को बनाया है, वो भला इंसानों को कामयाब जिंदगी के लिए कोई निजाम दिए बगैर छोड़ दिया उसने? सवाल का क्या जवाब? यानी उसने हजारों लाखों करोड़ों इंसान बनाए और गोया बना बना के फेंकी गया, जमीन पर फेंकी गया, डेरो हो जाओ तुम, कोई सिस्टम नहीं है, बनाना है तो कुछ खुद बना लो, बस मैंने तमाशा देखने के लिए तुम्हें बनाया, कैसे तुम आपस में लड़ते हो, कैसे एक दूसरे को मारते हो, कैसे एक दूसरे की हेल्प करते हो, मैं देख के एंजॉय करूंगा, मेरा सजेस्टेड कोई सिस्टम नहीं है तुम्हारे लिए, वो बनाना तो खुद बना लो। आया ऐसा है? ऐसा नहीं है। मैं एक मौजू की तरफ वापस आऊंगा। मुझसे एक दोस्त ने सवाल पूछा, बाज दफा बंदा बात किसी डायरेक्शन में कर रहा होता है और समझने वाले बाज दफा और डायरेक्शन में समझ जाते हैं, और अल्लाह ताला उनका भला करे जो बाद में सवाल कर लेते हैं। दो तरह के लोग होते हैं, तीन तरह के होते ज्यादा है लेकिन तीन बता दो। एक वो होता है कि जो जिसका काम होता है सिर्फ सुनना, सुनते उसे कोई बात अजीब लगे कहता हमें क्या, तो सुनने यहां पर आए अपने सवाब का अकाउंट फेल करा के हमने वापस जाना, उसको मर्जी होता रहे। कुछ लोग होते हैं बात सुनते हैं उन्हें बात अजीब लगती है या बाज़ औक़ात उनको गलत बात लगती है, बात सुन लेते हैं जिसने की होती है उससे सवाल नहीं करते, जब किसी और महफिल में जाके बैठते हैं वहां पर फिर गोलियां चलाना शुरू कर देते, ओए होए होए आज जो मौलाना ने तबाही कर दी, आज जनाब ये फलान करके चला गया। और दूसरे भी इतने अच्छे होते हैं कि बगैर तस्दीक किए मान भी लेते हैं जो कह रहे सच कह रहे। और एक तीसरा तबका होता है कि जिनको जब बात समझ नहीं आती या बात गलत लगती है तो सबसे पहले जिसने बात की होती है उसी से सवाल करते कि आपने जो बात की है हमें ये समझ आई है, आप हमें बताएं कि क्या मसला। ठीक है, तो मैं कल जब गैर मखदूब अलैहिम और वलदवालिन वाली बात कर रहा था उससे पहले भी तो किसी ने मुझसे सवाल किया कि आगा जान तो फिर ये जो हम तकलीफ करते हैं उनको लगा कि ये मैं जो बात कर रहा हूँ ये तकलीफ के खिलाफ है, जबकि अगर आप गौर फरमाएं तो ये जो है ना अल्लदीन सिरात अल्लदीन अनअमत अलैहिम, मैं एक दफा वापस आ गया हूँ फिर हम उसी पर अपनी जो बात शुरू की उस तरफ जाएंगे क्योंकि ये जरूरी समझ रहा हूँ उसको। जब अल्लाह ताला फरमाता है हमको ये सिखा रहा है कि मुझसे दुआ मांगो इहदिना सिरातल मुस्तकीम, हमें सिरातल मुस्तकीम की हिदायत फरमा, रहनुमाई फरमा, हमें दिखा, हमें उस पर साबित कदम रहने की तौफीक अता फरमा, और फिर आगे फरमाया सिरातल लदीन अनअमत अलैहिम, हमें उन लोगों का रास्ता, उन लोगों का रास्ता जिन पर तूने जिन्हें तूने अपनी नेमतें अता की, ये खुद लीडरशिप की तरफ तवज्जो दिलवाई जाती, यानी ऐ अल्लाह उन लोगों को फॉलो करने की तौफीक दे, उन लोगों को फॉलो करने की तौफीक दे जो इस सिरात मुस्तकीम पर बेहतरीन चले, वरना किसकी तरफ तवज्जो करवाई जा रही है। अगर मुझे बता दिया जाए ये वो लोग हैं जिन जिन पर अल्लाह ने नेमतें नाजिल की, लेकिन तो मुझे क्या, मेरे पास ये हिदायत आ गई है मुझे नहीं पता, मुझे रसूलुल्लाह की भी जरूरत नहीं है, मुझे अहले बैत की भी जरूरत नहीं है, मुझे किसी लीडर की जरूरत नहीं है, मैं कुरान पढ़ूंगा खुद चलूंगा। ये सिरात अल्लदीन अनअमत अलैहिम सिस्टम को मुकम्मल कर रही तो वो जो फरमान है कि तुम्हें रहनुमाई भी चाहिए तुम्हें राहबर भी चाहिए। और जो मैं आपको आयात सुना रहा था वो उनकी तंबीह कर रही है जो गलत राहबर चुन लेते, ठीक है, गलत लीडर गलत रहनुमा चुन लेते हैं, बिलखसूस दीनी रहनुमा। रहनुमा तो चाहिए, रहनुमा तो चाहिए, इंपॉर्टेंट ये है कि किसको बना रहे हो, किस मेयार पर बना रहे हो कि मैं अपने दीन के मामले में इसको फॉलो करूंगा, क्या मेयार है चुनने का। मैं आपको एक मेयार की तरफ इशारा करूं बड़ी माजरत के साथ, मैं दीनी तनाजुर से हट के मैं दुनिया दुनियादारी के तनाजुर में बात करता हूं, दीनी मामलात में भी चलता बाजूकात यू ही है। जाफर तैयार में इलेक्शन हो रहा हो, दो उम्मीदवार खड़े हो, लीडर का मेयार चुनने का बता रहा हूं, हमारा मेयार क्या है, प्रैक्टिकल मिसाल जरूर ताकि आपको समझ आए, आप खुद बताइएगा। एक बंदा 7-8 करोड़ की गाड़ी पर आता है, एक उम्मीदवार, दूसरा CD70 पे आता है, कौन जीतेगा बताए ना, आपने वोट दे दिया कौन जीतेगा? ईमानदारी से फर्जियाजाद बैठे हो, किसकी शख्सियत से इंप्रेस हो गया आप? चाहे अंदर गाड़ी का रंग सफेद हो, अंदर काले तरीन करतूतों वाला बंदा बैठा हो, ज्यादातर हमारे कल्चर में वही जीतते हैं। ठीक है, और उसके मुकाबले में CD70 वाला शायद इसको तो पिंडाल में घुसने भी लगे थे, करने के लिए धक्के दे के बाहर निकाल। हमारे अपने मियार है ना, यही मियार माजरत के साथ मक्का वालों का था, कुरैश मक्का का था। वो रसूलुल्लाह से कहते थे जो कुरान ने खुद बयान किया, वो रसूलुल्लाह से कहते थे तुम्हारे अंदर है क्या चीज को तुम्हें अल्लाह ने नबी बनाया? ना तुम्हारे पास पैसे हैं, ना तुम्हारे आगे पीछे बंदे चलते हैं, ना तुम्हारे कपड़े सेठों वाले, ना तुम्हारे आने जाने के चाल का अंदाज, वॉकिंग स्टाइल, कुछ भी तुम्हारे पास कुछ भी नहीं है। तुम्हें अल्लाह ने नबी बनाया क्यों? तुम नहीं झूठ बोलते हो, नबी नहीं हो तुम। وقالوا لولا نزل هذا القرآن على رجل من القريتين عظيم، اور یہ لوگ کہتے ہیں کہ یہ قرآن ان دو بستیوں کے کسی بڑے عظیم انسان پر نازل کیوں نہیں ہوا؟ ان بدبختوں کی نظر میں اللہ کا نبی عظیم نہیں تھا۔ عظیم کون تھے؟ جن کے مال، جن کے باغات، جن کے محلات، جن کے ہاتھوں میں سونے کے کنگن، اس زمانے کے فیشن کے مطابق، عمرہ کی نشانی کے مطابق۔ تو کہتے تھے تمہارے اندر تو بات ہی کوئی نہیں ہے، تم جھوٹ بولتے ہو، تم نبی نہیں ہو۔ یعنی ان کے معیار کے مطابق اگر کسی کو نبی بننا تھا تو مثلاً ابو سفیان کو بننا تھا، چونکہ ابو سفیان جب تقریر کرتا ہے تو سارے کہتے ہیں جناب سردار صاحب بول رہے، واہ واہ، آپ کو تو بات ہی کوئی نہیں سنتا۔ ہاں تو چار بندے ساتھ نہیں ہوتے آپ جب باہر نکلتے ہو، آپ کیسے نبی ہو؟ یہ بالکل ایسا ہے، بڑا نیک پرہیزگار آدمی ہو لیکن ہو CD70 پر، اس کو کوئی لفٹ نہیں کرائے گا، لیکن ایک نمبر کا بےمان بھی اگر 7-8 کروڑ کی گاڑی سے اترے گا، سارے آ کے پھاڑ پھاڑ کے دیکھیں گے، جیسے قارون کے زمانے میں قارون کو دیکھ رہے تھے۔ اللہ نے بڑی پیاری بات کی، کہتے ایک دن قارون نکلا، قرآن نے بیان کیا، قارون نکلا اور ساتھ اس کے پورا ایک دستہ تھا جو اس کے خزانے کی چابیاں اٹھا کے چل رہا تھا، پتہ نہیں کیا بلا تھی، سوئس وغیرہ بینک تو نہیں ہوتے تھے، ورنہ آج کے قارونوں کے شاید اس سے بھی زیادہ ہوں، جنہوں نے اپنے ملک کو لوٹ لوٹ کے غریبوں کے پیٹ پھاڑ پھاڑ کے دبئی سوئٹزرلینڈ وغیرہ میں بنائے ہوئے ہیں، شاید اس سے بڑے قارون ہوں، تو قیامت میں پتہ چلے گا۔ لیکن بالآخر یہ قارون جو سمبل تھا باطل مال اور باطل اقتدار فرعون کی سپورٹ کا، حالانکہ یہ حضرت موسیٰ کی قوم میں سے تھا، بنی اسرائیل میں سے تھا، تو یہ نکلا پورے اپنی پروٹوکولز کے ساتھ، پورا دستہ چابیاں اٹھا کے چل رہا ہے۔ مالداروں کو شو مارنے کا شوق بھی بہت ہوتا ہے کہ بندے دیکھے تو صحیح کہ میرے پاس کیا کیا چیزیں ہیں۔ تو یہ باہر نکلا، اب جب پبلک نے دیکھا تو قرآن کہتا ہے سارے حسرت کرنے لگے، ہائے ہمیں بھی ملا ہوتا۔ اور اللہ کا حکم یہ تھا کہ اسی دن اس پر عذاب آنا تھا، تو وہ جو دیکھ کے ہائے ہائے کر رہے تھے، انہیں کے سامنے فرعون زمین میں دھس گیا۔ فوراً پبلک میں ٹانگ مارو، شکر ہے اللہ نے ہمیں نہیں یوں دیا تھا۔ ایک ہی جھٹکے میں دعا اپوزٹ ہو گئی، شکر ہے ہمیں نہیں دیا تھا ورنہ ہم بھی یہ بیڑا غرق ہوا پڑا۔ ایک سلوات پڑھے محمد والے، تو میں جو عرض کر رہا تھا کل وہ کیا تھا؟ کرائٹیریا کیا ہے رہبر کے انتخاب کا؟ شارٹ کروں، سب سے پہلا اور سب سے بڑا رہبر نمائندہ رب العالمین کون ہے؟ سرور انبیاء، خاتم النبیین، جد الحسن والحسین، محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم۔ سب سے پہلا رہنما، اس کے بعد مکتب اہل بیت کی تعلیمات کے مطابق اور ان کے پیروکاروں کی، ان کے ماننے والوں کی نظر میں امیر المؤمنین علی ابن ابی طالب, اس کے بعد امام حسن مجتبی, اس کے بعد امام حسین اور ان کی اولاد تا امام زمان. توجہ فرما رہے ہیں. اس کے بعد ایک زمانہ آیا جس کو ہم زمانہ غیبت کہتے ہیں. غیبت حضور کا اپوزٹ ہے. حضور یعنی کوئی حاضر ہو, حاضر ہو یعنی ہمارے درمیان موجود ہو. جیسے ایک زمانے میں رسول اللہ کو لوگوں کے درمیان موجود تھے, مولا لوگوں کے درمیان موجود تھے, جوانان جنت کے سردار لوگوں کے درمیان موجود تھے, باقی ائمہ لوگوں کے درمیان موجود تھے. آج میرا اور آپ کا وہ زمانہ نہیں ہے کہ ان ہستیوں میں سے, ائمہ معصومین میں سے کوئی ہمارے درمیان موجود ہو کہ جب ہمارا جی چاہے ہم جا کے مثلا ان سے بات کر لیں, ان سے سوال پوچھ لیں, کسی طرح ان سے کمیونیکیشن کر لیں. اپنے اختیار میں ہمارے نہیں. تو زمانہ غیبت میں پھر کیا ہوا, میں سب آزاد ہو, جس کا جدھر منہ لگے ادھر چلے جاؤں. آئمہ نے یہ بتایا, یہ نہیں, آئمہ نے خود ہی کوئی رہنمائی کی ہے کہ جب ہماری غیبت کا زمانہ ہو تو پھر کیا کر رہے ہیں. تو آئمہ اہل بیت علیہم الصلوۃ والسلام نے غیبت کے زمانے کے لیے ہماری کچھ رہنمائی فرمائی ہے تاکہ ہم بالکل ہی ڈی ٹریک نہ ہو جائیں. رہنمائی در حقیقت وہی ہے جو قرآن نے اور محمد والے محمد نے کی ہے, لیکن آپ کو شارٹ لفظوں میں, آسان لفظوں میں بتا رہا ہوں کہ جب ہماری غیبت کا زمانہ ہو تو پھر ہم تمہیں کچھ شرائط بتا رہے ہیں, کچھ کرائٹیریا بتا رہے ہیں. تو جن میں یہ کرائٹیریا پایا جاتا ہو تم نے ان کو فالو کرنا ہے, اور ان میں سے بھی جو زیادہ ان شرائط کو رکھتا ہو وہ زیادہ اس کی قابلیت رکھتا ہے کہ اس کو فالو کیا جائے, اس سے دین کے بارے میں سوال کیا جائے. یہ بڑی سمپل اور کامن سینس کی بات ہے, یہ کوئی بڑی سائنس نہیں ہے. آپ دیکھیں, آپ کو کوئی بدن میں کوئی بیماری درپیش ہو, کوئی آپ کے بدن میں درد ہوگی ہے, کوئی تکلیف ہے, کوئی بیماری ہو گئی ہے, آپ ڈاکٹر سے پوچھیں گے یا انجینئر سے, کس سے پوچھیں گے؟ جی کوئی انجینئر کہے او میں امریکہ سے ڈگری لے کے آیا, مجھ سے پوچھو, اس کی ڈگری اس چیز کی نہیں ہے. مثلاً آپ جناب فرض کریں گھر بنوا رہے ہو, بڑی شوق سے بنانے لگے ہیں, آپ نے زمین خرید لی, اب آپ کو نقشہ بنوانا ہے, ٹھیک ہے, آپ نے ایک آرکیٹیکٹ بلایا ہوا ہے, اوپر سے میں بھی آ جاؤں, میں کو چھوڑو آرکیٹیکٹ کو, میں اتنے سال کمبھ میں رہا ہوں, میں بنا کے دیتا ہوں. آپ کو شاید شک پڑے کہ کمبھ میں رہ کے یہ آرکیٹیکچر پڑھتا رہا, تبھی تو کہہ رہے. تو آپ نے کمبھ میں آرکیٹیکچر بھی پڑھا, میں نے دینی تعلیم پڑھی ہے, میں نے آرکیٹیکچر, لیکن گھر کا نقشہ میں بناؤں گا. آپ کہیں گے مولانا تھوڑے سے خرابی کر رہے ہیں. اب طریقے سوچنا شروع ہو جائیں گے کہ کس طرح عزت احترام سے مولانا کو یہاں سے ادھر ادھر کیا جائے تاکہ میرا اصلی بندہ نہ بھاگ جائے. تو انسان کی کامن سینس, سادہ عقل کیا کہتی ہے کہ جب کسی بھی شعبے میں تمہیں کوئی معاملہ درپیش ہو تو اس شعبے میں جو زیادہ علم رکھتا ہے اس سے پوچھ. اس کے علاوہ کوئی اور طریقہ, جو کوئی اور طریقہ کرتا ہے وہ عقل والا طریقہ نہیں کرتا. پھر آپ مثلا آپ کو درپیش ہوا, ڈاکٹر کو آپ جانا تھا, آپ گئے جناب, ایک روڈ پہ آپ نے دیکھا ڈاکٹرز ہی ڈاکٹرز, کلینکس کی لائن لگی ہوئی ہے. تو ایک طریقہ یہ ہے کہ آپ کہے جناب جس پہ 10 آ گیا ادھر چلا جاؤں گا, 1 2 3 4 5 6 7 8 9 10 چلو. یہ بہتر طریقہ ہے, یا کہ یار اتنے بیٹھے ہوئے ان میں سب سے اچھا کون ہے, अगर आप संजीदा हैं अपनी बीमारी के बारे में, आपको तकलीफ दर्द भी ज्यादा फील हो रही है, ठीक है, तो आप क्या चाहेंगे? अकल क्या कहेगी? दिल आपका क्या करेगा? यार इनमें से सबसे अच्छा कौन है? चाहे उसको ढूंढने का तरीका 1, 2, 3, 10 में हो, चाहे टॉस करने वाला हो, चाहे इस्तखारा करने वाला, जो भी हो, ठीक है, आपका दिल ये करेगा जो सबसे बेस्ट है उसके पास जाओ, करेगा नहीं करेगा? तो यहां भी मसला दीनी मामलात में भी यही है कि फाइनली जिसकी बात तुमने सुननी हो उसका इंतखाब तुमने अगर करना है तो क्या देखो, जिसमें ये मेयार सबसे ज्यादा पाए जाती, जिसमें सबसे ज्यादा इल्म पाया जाता हो, उसको अरबी जुबान में क्या कहते हैं? आलम। क्या कहते हैं? कैसे सब सब सबसे बड़े को कहते हैं अकबर, ठीक है ना, इसी तरह सबसे ज्यादा सबसे बड़े आलिम को क्या कहते हैं? आलम। ये आलिम है, ये आलिम है, ये आलिम, बहुत सारे उलमा हैं लेकिन इनके दरमियान ये आलम। तो ये जो फुरू दीन में, न उसूल दीन में, याद रखें अल्लाह है या नहीं है इसमें कोई तकलीद नहीं है। चूंकि तकलीद आप क्यों कर रहे हैं, क्यों उसको अथॉरिटी समझ रहे हैं? ऊपर से कहीं से किसी बड़ी अथॉरिटी से उसके पास अथॉरिटी आई है, उसे दी गई है, तब आप उससे पूछ रहे हैं, तवज्जो फरमा रहे हैं। तो आप मुज्तहिद फर्ज करें, सिंपल जुबान में समझा रहा हूं आपको, मुज्तहिद की बात क्यों मान रहे हैं? क्योंकि आइम्मा ने कहा है। आगे से को कहे मैं आइम्मा की बात क्यों मानूं, आइम्मा क्यों अथॉरिटी है? क्या जवाब देंगे आप? आइम्मा को रसूलुल्लाह ने अथॉरिटी बनाया। क्या मैं रसूलुल्लाह कौन है? रसूलुल्लाह किसे अथॉरिटी बनाया? तो बात कहां पहुंचेगी? अल्टीमेटली बात कहां पहुंचेगी? अल्लाह तक। तो जब तक इंसान दलील से, इसलिए कहते हैं उसूल दीन में तकलीद नहीं होती, बातिल है, उसूल दीन में तकलीद बातिल है। चूंकि तकलीद यह है कि किसी के पास अथॉरिटी है इसलिए आप उसकी बात मान रहे हो, तो जब उसकी अथॉरिटी साबित नहीं हुई, कहां से आई, किसने उसको दी है, आप उसको ही नहीं मानते अभी, तो फिर उसकी अथॉरिटी कैसे मानोगे? तब जो फरमा रहे, लिहाजा उसूल दीन को दलील के साथ जानना जरूरी है। इस मामले में तकलीद जायज नहीं है। तकलीद का मैदान कौन सा है? फुरुआत दीन। फुरुआत दीन, चूंकि इंसान की जिंदगी में बहुत सारे मामलात हैं, मुझे पता चल गया मैंने नमाज पढ़नी है, ये तो मुझे पता चल गया, कुरान पढ़ने सिंपली पता चल गया, लेकिन मुझे नमाज कैसे पढ़नी है, अगर बीच में गलती हो जाए तो क्या करना है, मुझे हज कैसे करनी है, मुझे खुम्स कैसे अदा करना है, मुझे जकात कैसे अदा करनी है, मसलन मुझे रोजा कैसे रखना है, कैसे रोजा बातिल होता है, कब कजा रखनी होती है, कब कफारा भी देना होता है, बहुत कुछ है। जाहिर है कि दुनिया के हर शोबे की तरह इन सारी पेचीदगियों को जानना ना हर इंसान के बस में है, ना ही मुआशरे में ये पॉसिबल है, वरना सारे ही मुज्तहिद बन के बैठे होंगे, दुनिया में दूसरा कोई काम करेगा या नहीं करेगा? नहीं कर सकता, जबकि मुआशरे को हर शोबे को लोग चाहिए। लिहाजा कुछ लोग जो अपनी जिंदगियां इसी काम के लिए वक्त कर देते हैं, उनमें से भी फिर कुछ लोग ऊंचे वाले दर्जे पे जाते हैं, उनमें से भी कुछ लोग फिल्टर होते होते बिलाखिर वो लोग वहां बैठे होते हैं जिनको आप मराजे तकलीद कहते हैं। फुरुआत दीन में, आम रोजमर्रा के मसाइल में, कुरान और हदीस की रोशनी में वो आपको पेश आने वाले मसाइल का हल बताते हैं शरीयत की निगाह में, ना कि अपनी निगाह में। अब ये बात आई है तो जरा समझ ले, कोई भी मुज्तहिद बड़े से बड़ा जब कोई फतवा देता है अवाम की आसानी के लिए,
उस फतवे की बैक पर जो पूरी बहस होती है कुरान की, हदीस की, और लंबे चौड़े जो इस्तदलालात और दलाइल होते हैं, वो जिक्र नहीं करता, वो सिर्फ उनका नतीजा और वो भी सिंपल आम फहम बनाकर अवामुन नास के लिए जिक्र करता। लेकिन कोई भी मुज्तहिद अगर आप मसलन उसका फतवे का बैकग्राउंड जाके देखेंगे तो आपको पूरी एक दलाइल की इमारत सिस्टमैटिक दिखाई देगी कि इन चीजों की रोशनी में कुरान की ये आयात, अहले बैत अतहार की ये रिवायात, इनकी रोशनी में, इन उसूलों के नतीजे में ये इस नुक्ता नजर पर मैं पहुंचा हूं जो आपके सामने पेश कर। इससे ज्यादा अच्छा कोई और तरीका है? कोई तरीका नहीं। आप सोच लो, आप यूं फर्ज करें, आप एक पेचीदा केस लेके जाते हैं किसी लॉयर के पास, छोटे लेवल का लॉयर है ईमानदार, ठीक है ईमानदार, फर्ज करें है ईमानदार, वो आपसे कहेगा ये मेरे बस की बात है या नहीं है? नहीं है। फलान के पास जाओ, तो आप पहुंचते हैं एक बड़े लॉयर के पास, आपका मसला भी ऐसा है जो आज तक पेश ही नहीं आया, हो सकता है ना? आप हज पे जाएं, यकीन करें हर साल लोगों को ऐसे मसले पेश आते हैं जो पहले हुए नहीं होते, हो भी नहीं सकते पहले। क्यों? कि जिस जगह पे फलाना अमल अंजाम देना था, मसलन सऊदी गवर्नमेंट ने उसकी शक्ल ही बदल दी। मसलन पहले शैतानों को कंकरियां मारने के लिए छोटे छोटे पतले पतले पिलर थे तीन, एक साल गया देखा ओह ये क्या हो गया, तो पिलर तो गायब हो गए, तो पूरी बिल्डिंग खड़ी है, इतनी लंबी दीवार है, अब मैं क्या करूं? अब कुछ लोग कहते हैं हम तो इमाम जमाने की तकलीद करते हैं, तो बिस्मिल्लाह हमें भी बताओ, अगर इतना जबरदस्त आपका रब्ता है, इमाम से पूछो इस दीवार को हमने कैसे कंकर माना, वो बताएगा नहीं तो हम नहीं मानेंगे वो बंदा। क्यों? इसलिए कि उसी इमाम ने कहा है कि जो तुम्हारे सामने दावा करे ना मैं मिला उनको झूठ बोल देता, ताकि लोग तुम्हारे साथ फ्रॉड ना करें जमाने गहबत में, मेरी मुलाकात के दावे करने वालों को रिजेक्ट कर। इमाम का अपना फरमान है तौकीयात में। तो वो जो रहनुमाइयां कुरान और हदीस में ऑलरेडी मौजूद है उन्हीं से अक्स करते हुए एक स्पेशलिस्ट, एक बड़ा लॉयर, कानून दान, कानून का मुज्तहिद, वो क्या करेगा? एक राय पेश करेगा कि जो तुम्हें मसला पेश आया है इस कानून के बयान करदा उसूलों की रोशनी में ये उसका हल बनता है। आप दुनिया के किसी भी शोबे में चले जाएं, स्पेशलिस्ट जो टॉप पर बैठे होते हैं वो होते ही वो लोग हैं जो नए आने वाले चैलेंजेस को वो मीट करते हैं, नीचे बैठे हुए नहीं कर सकते, ऊपर बैठे हुए। तवज्जो फरमा रहे हैं। इसी तरह दीनी निजाम में मुज्तहिदीन का सिस्टम है, इससे बेहतर कोई सिस्टम हो सकता है? आप अगर जहन में आ जाए सोचने के बाद सजेस्ट करें कि यह सिस्टम स्पेशलिस्ट की तरफ रुजू करने से ज्यादा बेहतर यह है कि जनाब आप खुद पढ़ें। इसका मतलब आप क्या कह रहे हैं कि मेरे सर में दर्द है तो आप मुझे कह रहे हैं कि बजाय ये कि डॉक्टर के पास जाओ खुद डॉक्टर बनो, तो मैं अपने सर के दर्द को ठीक करने के लिए क्या करूंगा? मैं सारे काम छोड़ूंगा, जाके मेडिकल कॉलेज में दाखिला ढूंढूंगा ताकि मेरे सर का दर्द ठीक हो जाए? ये प्रैक्टिकली नहीं है, अमली नहीं है। ऐसा इंसानी मुआशरा कैसे चलता है? एक डॉक्टर है, एक इंजीनियर है, एक जनाब बिजनेसमैन है, एक कंप्यूटर का स्पेशलिस्ट है, एक जनाब हवाई जहाज चलाता है, एक बस का ड्राइवर है, एक ट्रक का ड्राइवर है। जी जो कामों की इंसानों को जरूरत है सारे मिलजुल कर तकसीम हो गए हैं, और अगर हर बंदे को हर काम खुद करना पड़े मुआशरा नहीं चल सकता, जिंदगी रुक जाएगी इंसानों। तवज्जो फरमा रहे हैं। तो बिल्कुल आकलाना तरीन सिस्टम कौन सा है? वो तकलीद का सिस्टम है जिसका दायरा कार फुरुआत दीन है ना उसूल दीन, और उसमें भी जो इंतखाब करना होता है करें हम ना करें वो फिर हमारी मर्जी है, लेकिन जो रहनुमा थे, जो मासूम आइम्मा थे, उन्होंने क्राइटेरिया बताया कि ये शराइत, सिर्फ इल्म नहीं और भी शराइत है, ये शराइत रखता हो और इस एतबार से जो आलम हो, सबसे दूसरों से बेहतर हो, उससे जाकर तुम रुजू करो, हमारी गैबत के ज़माने में उससे दीन के मसाइल पूछो। और वो जो आयात सुनाई थी, तमाम करूं बात को, वो किन के लिए थी? मैंने तो अर्ज किया था, दालीन कौन है? जिन्होंने किसी सुस्ती की वजह से, किसी गैर संजीदगी की वजह से, जिसको रानुमा नहीं बनाना था उसको रानुमा बना लिया, वरना रानुमा के सिवा तो चारा ही कोई नहीं। अल्लाह ताला कुरान में फरमाता है, अगर तुम नहीं जानते तो जो जानते हैं उनसे पूछ लो। तो आज के जमाने में हम क्या करें? कुछ लोग कहते हैं, मसलन मिसाल के तौर पर, हम आइम्मा से पूछेंगे, बिल्कुल आइम्मा से पूछा जाएगा, लेकिन आप मुझे किसी मसलन इमाम से पूछ कर, हत्ता के किताबों में मौजूद अहदीस में डायरेक्टली मसला डिस्कस हुआ हो कि इमाम से पूछकर बताएं बिटकॉइन खरीद सकता हूं या नहीं खरीद सकता, बिटकॉइन का बिजनेस मैं कर सकता हूं या नहीं कर सकता, बिटकॉइन था उधर, उन्होंने बिटकॉइन को डिस्कस किया? मैं दूसरे बंदे की मिसाल के तौर पर, मैं अपने पांव की चमड़ी अपने सर पे लगवा सकता हूं प्लास्टिक सर्जरी का, मैंने पांव की चमड़ी यहां से उतार के उन्होंने मेरे चेहरे पे लगा दी, मेरा चेहरा एक्सीडेंट में खराब हो गया था, सर्जन्स ने, प्लास्टिक सर्जन्स ने यहां से चमड़ी उतारी, यहां पे लगा दी, अब जब मैं मुंह धोऊंगा मेरा वजू होगा कि नहीं होगा? ये डिस्कस हुआ उस जमाने में, प्लास्टिक सर्जरी होती थी? वही बातें जो शरीयत ने, कुरान ने, हदीस ने बयान की हुई है, उन्हीं से अक्स करता है वो जो उनका स्पेशलिस्ट है, जिसका काम ही उन्हीं के अंदर सर खपाना है सारी उम्र का। तो वो बेहतर है या आप जाके पान के खोखे वाले से पूछें, यार ये प्लास्टिक सर्जरी अगर कराऊं तो मेरा वजू सही हो जाएगा? वो बेवा पाएगी, कोई परवाह ही नहीं, मैं हूं ना। इंशाल्लाह के बाद वाजे सलवात पढ़े मोहम्मद वाले। सूरतुल माईदा की आयत नंबर 35 मैंने आपके सामने तिलावत की थी, और मैंने अर्ज किया था कि इस आयत के तर्जुमे वगैरह से आप सब आशना हैं, लेकिन इसमें जो इस आयत में सबसे ज्यादा जो हमारी तवज्जो का फोकस होता है अवामुन नास बिल उमूम, वो है वब्तहु इलैहिल वसीला, और खास तौर पे शियों का। वसीला जायज है, वसीला जायज नहीं है, बहस होती है ना मजहबी मुख्तलिफ मसालिक में। तो हमने क्या कहते हैं, कुरान मजीद में अल्लाह ने फरमाया, या अय्युहल्लज़ीन आमनु तक़ुल्लाह वब्तहु इलैहिल वसीला, ऐ ईमान वालों अल्लाह का तकवा इख्तियार करो और अल्लाह की तरफ जाने के लिए वसीला तलाश करो, वजाहिदु फी सबीलिही, और अल्लाह के रास्ते में जिहाद करो, लअल्लकुम तुफ्लिहून, ताकि तुम फलाह पा जाओ, कामयाब हो जाओ। यानी कामयाब होना चाहते हो, ये रास्ता है तकवा, अल्लाह की कुर्ब के वसीले तलाश करो, अल्लाह के रास्ते में जिहाद करो, कामयाब हो जाओ। जिस चीज की तरफ मैं आपको मुतवज्जे करना चाहता हूं, आज इशारा कर पाऊंगा, कल इंशाल्लाह फिर इसको मजीद आगे लेके चलेंगे। कि इस पूरी आयत में हम पहली वाली साइड को भी थोड़ा परे ही रखते हैं, कौन सी, या अय्युहल्लज़ीन आमनु तक़ुल्लाह, अल्लाह का तकवा इख्तियार करो, साइड टू साइड, हमारा ज्यादा मतलब नहीं है, तकवा हमसे नहीं होता। बाद में जो आ रहा है वजाहिदु फी सबीलिही, वो भी बड़ा मुश्किल काम है, ये बीच वाला बड़ा खूबसूरत है, वब्तहु इलैहिल वसीला। और ये क्यों खूबसूरत है? क्योंकि वसीले से हमारी ख्वाहिशात, मुरादें, दुआएं, ठीक है ना, ये सारी पूरी होगी। लिहाजा तुम ये सर भी काट दो, दुम भी काट दो, बीच वाला पीस अदर दो, इत्तकुल्ला भी खत्म कर दो, जाहिदु फी सबीलिही भी खत्म कर दो, क्या दे दो हमें, वब्तहु इलैहिल वसीला। ये गलत है, दीन की किसी भी चीज के साथ ये काम करना कि ये वाला साइड पर कर दो, ये वाला ये बीच वाला कर दो, ये बहुत मजे का। परवरदिगार आलम फरमाए वा अतीउल्लाह वर रसूल लअल्लकुम तुरहमून, अल्लाह और उसके रसूल की इताअत करो ताकि तुम पे रहम किया जाए। ये इताअत वाली बात ना साइड पे करो, रहमत वाली बात ना समय दे दो। एक आलिम दीन फरमा रहे थे और इसी आयत को पढ़कर वातीउल्लाह वातीउर रसूल लअल्लकुम तुरहमून, आले इमरान की आयत है, नंबर याद नहीं, 130 समथिंग आयत है ये। किसी को चाहिए हो तो मैं बता दूंगा नंबर बाद में, लेकिन कम ही किसी को चाहिए होती है, तस्दीक करने वाले कम ही होते हैं। इसलिए यहां बैठे हुए बंदे अगर झूठ बोलना चाहे तो बड़े आराम से बोलते हो, पता होता है किसी ने चेक नहीं करना। और ये बता दो आपको, व्हाट्सएप पर जो आता है ना कुछ चीज लिखी होती है अपने मतलब की, नीचे 10 किताबों के नाम लिखे होते हैं, 99% झूठ होता है। उस लिखने वाले को पता होता है 10 किताबों के नाम देख के इम्प्रेस जरूर होगा, 10 किताबों में झूठ थोड़ी हो सकता है, लेकिन चेक नहीं करेगा कि 10 किताबों में से एक में भी ये बात है या नहीं है। ये झूठ का बाजार बहुत तरक्की कर गया है, स्टॉक एक्सचेंजेस की बहुत ही अच्छे बिजनेस में जा रही है, आती नहीं है नीचे, ऊपर से ऊपर जाती है। सलावत पढ़ें मोहम्मद वाले, इस आयत करीमा को जो इसका वब्तहु इलैहिल वसीला का जो मुकम्मल तसव्वुर है, जो इसकी मुकम्मल तस्वीर है, वो आपकी खिदमत में अर्ज करने की कोशिश करूं। आज की गुफ्तगू यहां पर मैं तमाम करने की तरफ, समेटने की तरफ लेकर आता हूं, तवज्जो फरमाए। मैंने स्टार्ट कहां से की थी बात, कि अगर कोई बड़ा इंसान भी हो तो वो दूसरे इंसानों के लिए सोचता है, तो भला खालिक ने नहीं सोचा होगा? खालिक ने तो इतना सोचा हुआ था कि एक लम्हे के लिए भी इंसान बगैर मुरब्बी के, उसने बगैर उस्ताद के, बगैर मुअल्लिम के जमीन पर नहीं छोड़े। कैसे? पहला इंसान जो जमीन पर उतारा उस इंसान को नबी बनाया, ताकि ऐसा ना हो कि इंसान तो मौजूद हो लेकिन मेरी तालीम उन तक ना पहुंच रही हो। बस दुनिया में लोग भी सजेस्ट करते हैं, निजाम जो आप देखते हैं दुनिया में राइज, एक मोमिन ये सोचे कि खालिक ने ये जो मेरी रोजमर्रा की जिंदगी है, मेरी पैदाइश से लेकर मेरी मौत तक, जब फलान मुफक्किर, फलान फलसफी, फलान रहनुमा, जब वो अपने लोगों के लिए उसने एक निजाम पेश किया है जिंदगी का कि इस तरह से मुआशरा चलना चाहिए, इस बुनियाद पर कवानीन बनने चाहिए, कामयाबी की डेफिनेशन ये है मेरी नजरों में, तो क्या मेरे खालिक ने कोई निजाम हमारे लिए सजेस्ट किया है और क्या उसके नुमाइंदों ने वो निजाम हम तक पहुंचाने की कोशिश की है या ऐसी कोई चीज नहीं हुई? तो जब इंसान गौर करेगा तो देखेगा एक नहीं, दो नहीं, तीन नहीं, 124,000 पैगंबरों को अल्लाह ने इसी काम के लिए जिम्मेदारी सौंपी थी। 124,000 नबी क्या करने आए थे? हमारे मुआशरे में बाज दफा हम एक दीनदार बुजुर्ग शख्सियत का तसव्वुर जो अपने जहन में बना लेते हैं, वो तसव्वुर ही हमें गुमराह कर देता है और हम समझते हैं कि दीनी रहनुमा ऐसा होना चाहिए जैसे ये बुजुर्ग है, इसका मतलब है रसूलुल्लाह भी ऐसे ही होंगे जरा बड़े लेवल के। आजकल दीनी और रूहानी शख्सियत सबसे बेस्ट कौन सी है? जो بالکل سفید نورانی اس کی داڑھی ہو, ایک کمرے میں ایک گدی پر بیٹھا ہوا ہو, وہ اپنے ہاتھ سے پانی بھی نہ پی سکتا ہو, کوئی دوسرا ہی پلاتا ہو اس کو, چونکہ بہت ہی مقدس ہے, ہاتھ ہی نہیں لا سکتا. ٹھیک ہے, اور ان کا کام پھر کیا ہے؟ ان کا کام ہے پڑھ پڑھ کے پانی پہ پھونک مارنا, جا پتر اللہ شفا دے گا, جا تیری شادی ہو جائے گی, جا. بھائی یہ کام ہے ان کا. لوگ سمجھ, کتنا مقدس ہستی, کتنا نور ہے چہرے پر. یقین کرے, حرام کھا کھا کے جو اے سیوں سے باہر نہیں نکلتے اور کریمیں لگا لگا کے سفید چٹے ہو جاتے ہیں, ان جتنا نور ہے ہی نہیں کسی کے اوپر. حرام خوروں کے چہرے پہ نور دیکھا؟ بہت نور ہوتا ہے. جس کی نگاہ یہ والی ہو اس کو بلال کے چہرے کا نور دکھائی دے گا ہی نہیں, لیکن اسے کسی حرام خور پیسے والے سیٹ کے چہرے پر بہت نور دکھائی دے گا, دل کرے گا چوب لوں اس کا ماتھا جا کے, اتنا سونا ہے. لیکن کسی کالی چمڑی والے حق حلال کی مزدوری کرنے والے نمازی پرہیزگار کے نزدیک بھی جانے کا دل نہیں کرے گا. اس کا معیار ڈفرینٹ ہے. توجہ فرما رہے ہیں؟ صلوات پڑھے محمد والے محمد. سمیٹو بات کو. پروردگار عالم نے ان انبیاء کے ذمے کیا لگایا؟ کہ ان کو جا کے بتاؤ, نمبر ایک, کہ یہ جو پوری کائنات بنائی ہے یہ میں نے بے مقصد نہیں بنائی, اور اس پوری کائنات میں تم انسانوں کو بھی اللہ نے, تمہارے خالق نے بے مقصد نہیں بنایا. ہر تھوڑا سمجھدار انسان بھی جو بھی کام کرتا ہے کسی مقصد کے تحت کرتا ہے یا نہیں کرتا؟ جی, مقصد کے تحت کرتا. اور جس بندے کے جتنے زیادہ با مقصد کام ہو لوگوں کی نظروں میں, وہ اتنا عقل مند اور سمجھدار سمجھا جاتا ہے. اور جس کے بےہودہ اور بے مقصد کام, لغو ایکٹیویٹیز زیادہ ہو, بے مقصد ادھر ادھر لوفر پھرتا رہتا ہو, اتنا ہی لوگوں کی نظروں میں بےہودہ انسان ہوتا ہے. تو گویا خالق یہ پیغام پہنچاتا ہے اپنے نبیوں کے ذریعے سے کہ تم جو ایک انسان بھی جو بے مقصد کام کرتا ہو اس کو بھی سمجھدار نہیں سمجھتے, تو خبردار اپنے خالق کے بارے میں یہ تصور نہ کرنا کہ اتنا بڑا نظام اس نے کسی مقصد کے بغیر حل کیا. اور پھر اسی کے ضمن میں یہ بھی نہ سمجھ لینا کہ تم اس دنیا میں بے مقصد آئے ہو, موجے کرو, فلان کرو, چائے پیو, گپے لگاؤ, ٹھیک ہے, جو جاب بھی کر لو تاکہ دال روٹی چلتی رہے, یہ کرو وہ کرو, حرام مل گیا تو حرام بھی کر لو, کوئی نہیں, موجے کرنی ہے, چار دن کی زندگی ہے, پھر کس کو پتا ہے, اس لیے آئے دنیا میں؟ اللہ تعالیٰ فرماتا ہے نہیں, ایسا مت سوچو اپنے نمائندوں کے ذریعے. پھر اگر اے پروردگار تو نے یہ بے مقصد باطل خلق نہیں کیا تو پھر کس لیے خلق کیا؟ پھر وحی کی آواز سنائی دیتی ہے مختلف طریقوں سے. ایک جگہ یہ فرما دیا, وما خلقت الجن والانس الا ليعبدون, میں نے نہیں خلق کیا جنوں کو اور انسانوں کو مگر اس لیے کہ میری عبادت کرے. کبھی دوسرے پہلو سے فرمایا, الذی خلق الموت والحیاۃ لیبلوکم ایکم احسن عملا, تاکہ یہ موت و حیات کا نظام اس نے اس لیے خلق کیا تاکہ تمہیں آزمائے کہ تم میں سے عمل کے اعتبار سے بہترین کون ہے, عمل کے اعتبار سے احسن حسن سے ہے, خوبصورت ترین عمل کرنے والا کون سا ہے. پہلے نمبر پر اللہ کی نظروں میں وہ عمل اچھا ہو, پھر اس اچھے عمل کو کون اچھے ترین طریقے سے کرتا ہے. توجہ فرما رہے ہیں؟ اچھے ترین طریقے سے کون کرتا ہے؟ یہ اللہ تمہارے اندر دیکھنا چاہتا ہے. اس مسابقے کے لیے, اس کمپٹیشن کے لیے پھر اللہ تعالیٰ اپنے نبیوں کے ذمے لگاتا ہے کہ معاشرے کو جا کر ایسا بنا دو کہ یہ کام کرنا میری مخلوق کے لیے آسان ہو جائے. معاشرے کا ماحول ایسا ہو کہ جس میں اچھائیوں کا غلبہ ہو, اچھائیوں کی ترغیب دی جاتی ہو تاکہ لوگ اچھے کاموں کی طرف دوڑے. ایسا معاشرہ نہ تشکیل دینے دینا جس میں گناہوں کے موقع زیادہ ملتے ہو, جہاں گناہوں کی اشتہار بازی کی جاتی ہو, جہاں گناہوں کی طرف دعوت دی جاتی ہو, بے حیائی پھیلائی جاتی ہو, کوئی روکنے والا نہ ہو. ایسے معاشروں کو بدل کر پاکیزہ معاشرے بنا دینا جہاں نیکیوں کی دعوت اور نیکیاں انجام دینے کے موقع میرے بندوں کے لیے زیادہ ہو. لہذا آپ دیکھیں اللہ کے نبی کونے میں بیٹھ کے پانی دم کر کے نہیں دیا کرتے تھے. جیسے ہی اللہ تبارک و تعالی نے تبلیغ اسلام کا حکم دیا, ایسی تڑپ کے ساتھ رسول اللہ نے محنت شروع کی کہ جس خالق نے وہ حکم دیا تھا اسے کئی بار قرآن میں اپنے نبی سے کہنا پڑا کہ اے رسول, یہ بات ہم نے یہ حکم آپ کو اس لیے تو نہیں دیا کہ آپ اپنے آپ کو مشقتوں میں ڈال دیں. آپ اپنے آپ کو مار ڈالیں. اگر کوئی باپ کسی بچے سے کہے بیٹا محنت کرو, میں چاہتا ہوں تمہارے نمبر اچھے آئے, تو وجہ فرما رہے ہیں, اور وہ دیکھے میرا بچہ اس طرح پڑھ رہا ہے اس طرح پڑھے, اور ایک دن آئے اور بچے کو پیار سے کہے میرا بیٹا میرے کہنے کا مطلب یہ تو نہیں تھا کہ تم اپنے آپ کو مار ڈالو. یہ جملہ کب بولا جاتا ہے؟ یہ باپ کب یہ جملہ بولے گا؟ جب دیکھے گا کہ بچے نے تو ہر چیز بھلا دی ہے, نہ اس کو پراپر کھانا یاد ہے, نہ اس کو ریسٹ کرنا یاد ہے, اس کو صرف ایک بات یاد ہے کہ میرا باپ کیا چاہتا. تو وہی باپ جس نے پہلے وہ بات کہی تھی وہی اسے آ کے پیار سے کہتا ہے کہ نہیں اس طرح نہیں, تھوڑا ریسٹ بھی کر, تھوڑا کھانا بھی کھا, تھوڑا آرام سے. میں نے اس لیے نہیں کہا, میری مراد یہ نہیں. چند جگہوں پر قرآن میں اللہ نے اپنے رسول سے یہ فرمایا. اتنا رسول اللہ محنت کرتے تھے, ایک ایک بندے کے پاس جا کر اپنی بات سنانے کی کوشش کرتے تھے, اس کی توہین اور بدتمیزی کے باوجود, ان کے پتھر مارنے کے باوجود, ان کے جادوگر اور ساحر اور کذاب اور کاہن اور مجنون اور شاعر وغیرہ کے القاب دینے کے باوجود, پھر تڑپ کر ان کے پاس پہنچ جاتے کہ جو تم نے کہنا تھا کہہ لیا, اپنے دل کی تم نے بھڑاس اتار لی, اب کم از کم میری بات تو سن لو. اللہ کا نبی اسی لیے تو فرمایا وما ارسلناک الا رحمۃ للعالمین. مکہ میں یہ حالت ہے, مدینہ میں آئے, مکہ میں بھی فل مصروف. آج کے جو کانسیپٹ ہے نا پیر سائڈ پہ بیٹھے ہوئے, رسول اللہ کی شخصیت ذرہ برابر بھی ان سے میچ نہیں کرتی. نہ یہ اسلام کے رہنما, اسلام کا رہنما وہ ہے جو متن معاشرہ میں ہو, معاشرے کے اندر ہو, معاشرے جو انسانوں کو جتنی مشکلات چیلنجز درپیش ہیں سب کے لیے وہ بھی ایکٹیو ہو, وہ رسول کا پیروکار ہے. چونکہ اللہ نے کسی پیر کو فالو کرنے کا حکم نہیں دیا, اس رسول کو فالو کرنے کا حکم دیا ہے. فرمایا لقد کان لکم فی رسول اللہ اسوۃ حسنہ, ہمارے رسول کی ذات میں تمہارے لیے بہترین نمونہ زندگی ہے, اس کو فالو کرو اگر وہ زندگی گزارنا چاہتے ہو جو مجھے پسند ہے. ہر شخصیت پرکھی جائے گی رسول اللہ کی شخصیت پر. اگر نام رسول کا لے رہے اور کام سست ترین آدمی والے ہیں, پرا ہو کیا کہتے ہیں رام نام جپنا پرایا مال اپنا, یعنی تو نام ایسے کرو تاکہ لوگ اپنے پیسے لا کے اور تمہیں دیسی مرغے کھلاتے رہے, اور تم کچھ بھی نہ کرو بیٹھے رہو, صرف پھوکے مارتے رہو بیٹھ کر. یہ نہ اللہ کے رسول کی سیرت ہے, نہ مولا کی سیرت ہے, نہ اہل بیت میں سے کسی کی سیرت ہے کہ لوگوں سے کہتے ہو کہ ہم سے دم کرا کے لے جاؤ اور دیسی مرغا دے جاؤ. مثال کے طور پر پانچ کی اختراعات. جب لوگ دین کے بارے میں, رسول اللہ کی سیرت کے بارے میں عوام سست ہو گئی, پھر اس قسم کے لوگ خود بخود پیدا ہو جاتے ہیں. جہاں گڑ پڑا ہو مکھیاں خود بخود آ جاتی ہیں اسے کھانے کے لیے. ماحول بنانے کی ضرورت ہوتی ہے, اس ماحول کو استفادہ کرنے والی چیزیں خود بخود مخلوقات پیدا ہو جاتی ہیں. اور جب میں یہ کہہ رہا ہوں تو اللہ کے نیک بندے میری مراد نہیں ہے, جو بے غرض بے لوس اپنے کام سے اپنا ان کا سسٹم ہے. لیکن مثلاً اہل بیت اتھار کی روایات کے مطابق جو نہیں جانتا اس کو کچھ بتا دے, یہ الگ چیز ہے, اللہ کا نیک بندہ, لیکن اسی کو کاروبار بنا کے بیٹھنے والے اور کوئی کام بھی نہ کرنے والے اور ساتھ پتہ نہیں جھوٹ میں اپنے باپ دادا کے موج سے گھڑ کے بیٹھ جانے والے, یہ اور چیز. جب مدینہ میں آئے پورا معاشرہ قائم کیا, اپنی حکومت قائم کر. سب سے پہلے آتے ساتھ ایگریمنٹ کیا, وہ لوگ جو مسلمان نہیں تھے, یہودی جو تھے, مدینہ کی حفاظت کے لیے اور باہمی مل کر رہنے کے لیے ایگریمنٹ کیا. اس کے اندر بہت ساری شکے تھی کہ ان چیزوں کے مسلمان بھی پابند ہوں گے اور یہودی بھی پابند ہوں گے, اور بعد میں یہودی اپنی خیانتوں کی وجہ سے پھر اس انجام سے دوچار ہوئے کہ جو آپ تاریخی طور پر سنتے رہتے ہیں. لیکن اللہ کے نبی کو جیسے جیسے ماحول بنتا گیا, اللہ کے نبی نے وہ معاشرہ بنانے کی کوشش کی کہ جس معاشرے میں نیکیوں کی فصل اگ سکے, لوگوں کو نیکیوں کی اچھائیوں کی تربیت مل سکے, اور اس معاشرے میں کسی کو کھلم کھلا گناہ کی تبلیغ, گناہ کی ترویج, گناہ کرنے کی اجازت نہ ہو. اسی نظام کا نام نظام توحید ہے. اس نظام کی بنیاد کہاں سے پڑتی ہے؟ لا الہ الا اللہ. اللہ کے نبی نے فرمایا تھا قولوا لا الہ الا اللہ تفلحوا. اس نظام کی بنیاد رکھی تھی, تبھی مکے کے سردار اور لیڈر اسی دن سے دشمن بن گئے تھے, کیونکہ انہیں پتہ چل گیا تھا یہ ایک جملہ نہیں ہے, یہ پورا سسٹم ہے, اور اس سسٹم میں ہمارے اس پرانے سسٹم کی کوئی گنجائش نہیں, اس لیے دشمن بن گئے تھے. اسی لیے علی مرتضیٰ سے دشمنیاں تھیں, اسی لیے اہل بیت اطہار کے ہر امام سے دشمنیاں تھیں حاکمان وقت کی, چونکہ انہیں پتا تھا کہ ان کو اگر موقع مل گیا یا عوام نے ان کی طرف رجوع کر لیا تو جس کی خیر نہیں ہے, جن جن کی خیر نہیں ہے, ان میں سے پہلا نمبر ہمارا ہے حکمرانوں کا. لہذا آپ دیکھ لیں کہ اہل بیت اطہار کی تمام ہستیاں سخت ترین اور مشکل ترین انہوں نے حالات گزارے ہیں. بس ذکر مصائب سے پہلے میں ایک آپ کی خدمت میں تاکیداً عرض کروں کہ آپ مومنین جو بھی یہاں پر گفتگو سنیں, جو بھی نکات سنیں, کوئی بات آپ کو سمجھ نہ آئے یا مبادہ کوئی بات آپ کو لگے کہ ٹھیک ہی نہیں ہے, تو حتماً اس کے بارے میں سب سے پہلے اس سے سوال کر لیں جس نے وہ بات کی ہے. ہو سکتا ہے کہنے والے نے کچھ اور کہا ہو اور سننے والے کو صحیح طرح سمجھ میں نہ آئی ہو, ہو سکتا ہے کہنے والے سے چونکہ انسان ہے سبقت لسانی ہو گئی ہو, بعض دفعہ انسان زبان سے لفظ لکھ جاتا ہے اور بعض دفعہ صحیح طرح بیان نہیں کر پاتا, تو انشاءاللہ سوال کر کے وہ اس کا جواب آپ کی خدمت میں عرض کیا جائے کر دیا جائے گا. تین محرم ہے, ایک ایسی ہستی کا ذکر کروں گا کہ جس کے ذکر سے پہلے خالق کائنات کی بارگاہ میں یہ دعا کروں گا کہ پروردگار جو اس شخصیت کے دل میں انقلاب پیدا ہوا تھا اس کا کچھ حصہ اے پروردگار ہم سب کو بھی عطا فرما, اور اس شخصیت کا نام ہے حر. حر کے واقعے میں آپ دیکھتے ہیں کہ تھوڑی سی دیر میں, تھوڑے سے دنوں میں حر کتنے پست مقام سے کتنے بلند مقام پہ پہنچ جاتا ہے. حر وہ پہلا شخص ہے جس نے جسارت کی, گستاخی کی, نواسا رسول کے گھوڑے کی لگام کو پکڑا اور کہنے لگا کہ حسین میں آپ کو کہیں نہیں جانے دوں گا, میرے امیر نے ابن زیاد نے میری ڈیوٹی لگائی ہے کہ حسین کو کہیں نہیں جانے دوں گا. جب یہ جملہ سنا میرے مولا حسین نے رحمت للعالمین نانا کا نواسا रूहों के तबीब नाना का नवासा। पहली जिम्मेदारी क्या है कि अगर जरा सी भी गुंजाइश हो किसी की हिदायत की तो उसकी हिदायत की कोशिश की जाए। अहले बैत जातियात नहीं देखते, ये नहीं देखते किसी ने हमारे साथ क्या रवैया रखा, बल्कि ये देखते हैं कि इसकी निजात का क्या तरीका हो सकता है। वो जो कुछ अरसा गोया के इमाम हुसैन अलैहिस्सलाम ने हुर की शख्सियत को भांप लिया, बाज दफा आपने देखता है देखा है जब डॉक्टर इलाज करते हैं बाज दफा एक गोली दे देते हैं, कहते हैं ये खा लो ठीक हो जाओगे, बाज दफा कहते हैं ये इंजेक्शन लगवा लो, बाज दफा थोड़ा सा मरीज के जिस्म को काटना पड़ता है जिससे उसे तकलीफ होती है, लेकिन उस तकलीफ के नतीजे में उसको सेहत मिल जाती है। इमाम ने भी एक ऐसा ही ऑपरेशन किया, हुर के बदन का नहीं हुर के दिल का। जब हुर ने ये गुस्ताखी की तो इमाम हुसैन ने फरमाया सकलत का उम्मु का या हुर मा तकुल, ए हुर तू मुझसे क्या कह रहा है, तेरी मां तेरे मातम में बैठी। ये जुमला सुना, हुर शुजा था हुर बागैरत था, एक दफा पलटा लेकिन सामने कौन है, जहरा का लाल है, इंतहाई अदब से कहता है कि ऐ रसूलुल्लाह के फर्जंद पूरे अरब में अगर कोई और इस तरह मेरी मां का नाम लेता तो मैं उसको जवाब देता, लेकिन मैं क्या करूं कि आपकी मां का नाम सिवाय अदब के मेरी जुबान पर नहीं आ सकता। अजादारों इस जुमले ने हुर की तकदीर के बदलने का फैसला करवा दिया। वो जख्म लग गया जो किसी की तब्दीली के लिए किसी के मुनकलिब होने के लिए जरूरी होता है। और ये दास्तान चलती रही यहां तक के आशूर का सूरज तुल हो गया। आशूर से पहले गोया के हुर समझ रहा था कि हमें हुसैन से जंग नहीं करनी, ज्यादा से ज्यादा गिरफ्तार कर लेंगे, ले जाएंगे इब्ने ज़ियाद के दरबार में। लेकिन दसवीं के दिन से पता चलता है कि अगर हुसैन से जंग करनी पड़ी तो जंग करेंगे, और हत्ता हुसैन को कत्ल करना पड़ा तो कत्ल करने से भी बाज नहीं आएंगे। जब इस बात का अंदाजा हुआ तो एक दफा हुर उमर इब्ने साद नईम की तरफ गया, जाकर सवाल किया, उमर इब्ने साद क्या हमें नवासे रसूल से जंग करनी है? उसने कहा हाँ जंग करनी। कहा क्या रसूलुल्लाह के फर्जंद को अगर कत्ल करना पड़ा तो कत्ल कर देंगे? उसने जवाब दिया हाँ, अपने अमीर इब्ने ज़ियाद की इताअत करेंगे, और अगर हुसैन को कत्ल करने की नौबत आ गई तो कत्ल कर देंगे। अज़ादारों ये जुमला सुना, हुर वापस खैमे की तरफ जाने के लिए पलटा, लेकिन अब जो पलटा तो सारे बदन पर लर्जा तारी है, कपकपी तारी है हुर के, ऐसी कपकपी तारी है कि कोई देखने वाला ये समझा कि हुर खौफ ज़दा हो गया। हुर के करीब आया उसी लश्कर का एक शख्स हुर का जानने वाला, और कहता है ए हुर अगर कोई मुझसे पूछता ना कि इस लश्कर में सबसे बहादुर शख्स कौन है तो मैं बगैर तरद्दुद के तेरा नाम बताता, लेकिन मेरी आंखें क्या देख रही है कि तेरे बदन पर जंग के खौफ से लर्जा तारी है। हुर ने पलट कर जवाब दिया ए शख्स ये मेरे बदन पर जो लर्जा तारी है इसलिए नहीं कि मैं जंग से डर गया हूं, इसलिए कि मैं अपने आप को जन्नत और जहन्नम के दरमियान देख रहा हूं, और एक तरफ से ज़हरा का लाल मुझे जन्नत की तरफ बुला रहा है और दूसरी तरफ से ये इब्ने साद मुझे जहन्नम की तरफ बुला रहा है। इस जन्नत और जहन्नम के दरमियान खुद को पाकर मेरे बदन पर लर्जा और कपकपी तारी। और अपने खैमे में वापस आए, अपने घोड़े की लगाम थामी। बाज रिवायात में है कि जब चलने लगे तो बेटे को भी साथ ले लिया, लेकिन बहरहाल सीधे खयाम हुसैनी की तरफ नहीं जा सकते थे, किसी तरीके से जाना था, तो अपने घोड़े की लगाम थामी और आहिस्ता आहिस्ता फरात का रुख किया ताकि लश्कर वाले ये समझे कि हुर अपने घोड़े को पानी पिलाने के लिए ले जा रहा है। लेकिन जब काफी दूर चले गए तो अब हुर ने रुख खयाम हुसैनी की तरफ कर लिया, लेकिन अब चाल कैसी है, वही हुर जिसने गुस्ताखी की थी और कहा था हुसैन मैं आपको कहीं नहीं जाने दूंगा,
اب وہی ہو حسین کی بارگاہ کا رخ کیے ہوئے ہیں لیکن نظریں زمین پر گڑی ہوئی ہیں اور آہستہ آہستہ سر جھکائے چلتے اور خیام حسینی سے قریب ہوتے ہیں. امام حسین کے پہرے دار ہر کو آتے ہوئے دیکھتے ہیں, فوراً اپنے مولا کو خبر دیتے ہیں کہ دشمن کے لشکر کا سپاہی ہماری طرف آ رہا ہے, مولا کیا کرے. لیکن حسین جانتے ہیں آنے والا کون ہے اور کیوں آ رہا ہے. فرمایا کچھ کرنے کی ضرورت نہیں, اور اس کی جگہ آواز دی ابو الفضل العباس ادھر آؤ, قاسم ادھر آؤ, علی اکبر جلدی آؤ, باہر جا کر اپنے مہمان ہر کا استقبال کرو.
ہر کی قسمت پہ ناز, اتنا بڑا جرم کرنے کے بعد ایک فیصلے سے کس مقام پر پہنچ گیا کہ اہل بیت جس کو اپنا مہمان کہہ رہے ہیں اور استقبال کے لیے کن ہستیوں کو بھیج رہے ہیں. عزاداروں چلتے چلتے اسی طرح نظریں زمین پر گڑی ہوئی ہیں, استقبال کے لیے اہل بیت آگے بڑھے, خود مولا حسین آگے آئے, ان کے قریب پہنچے, ان کی نظریں زمین پر گڑی ہیں, سلام کیا اور سلام کر کے ایک جملہ بولا کہ مولا حسین کیا من جیسے کی توبہ قبول ہو جائے گی, کیا میری یہ حیثیت ہو جائے گی کہ میں آپ کے ساتھیوں میں شامل ہو سکوں. امام حسین نے کوئی ایک جملہ بھی یاد نہ کروایا کہ تم نے کون کون سے جملے بولے تھے, تیری دھمکیوں سے ہم اہل بیت کے بچے کیسے ڈر گئے تھے. میرے امام حسین نے بڑی شفقت سے ان کے شانے پر ہاتھ رکھا اور کہنے لگے ان تیری توبہ بھی قبول ہے اور تو ہمارا مہمان ہے, تیری چہرے پر تھکاوٹ کے آثار ہیں, میرے خیمے میں آ کر تھوڑی دیر کے لیے آرام کر. لیکن وہ آرام کرنے کے لیے نہیں آئے تھے, کہنے لگے مولا سب سے پہلے میں نے آپ کو روکا تھا نا, تو اجازت دیجئے آپ کی راہ میں سب سے پہلے خون کا بھی میرا ہی قطرہ کربلا کی زمین پر گرے. ان کے جذبات دیکھ کر امام حسین نے اجازت دے دی, لیکن جانے سے پہلے ہر نے ایک اور درخواست کی, کہتا ہے مولا اگر مجھے اجازت دے دے تو میں بیویوں کے خیموں کے قریب جا کر ان سے بھی معافی مانگ لوں, ان سے بھی درخواست کر دوں کہ میں نے آپ کو بھی ڈرایا تھا, میں نے سخت جملے بولے تھے, کہیں ایسا نہ ہو آپ مجھے معاف کر دیجئے, کہیں ایسا نہ ہو کہ روز قیامت آپ کی ماں زہرا کے سامنے جب مجھے روبرو کیا جائے تو آپ میری شکایت کریں کہ یہ وہی ہر ہے جس نے ہمیں دھمکیاں دی تھی. امام حسین نے اجازت دی, ہر خیموں کے پاس آئے, گھٹنے زمین پر رکھ کر ادب سے بیٹھ گئے, بیویوں سے معافی کی درخواست کی, کریم گھرانے والی تھی, بیویوں نے معاف کر دیا. اب ہر نے اسلحہ سنبھالا, میدان جنگ کی طرف روانہ ہوا, شجاعت کے جوہر دکھائے, بڑی دیر تک جنگ کی, بہت ساروں کو قتل کیا, لیکن ساتھ ساتھ بدن پر زخم بھی لگتے جا رہے ہیں. اور پھر ایک زخم ایسا لگا کہ امام حسین کا یہ پہلا سوار زین سے زمین کی طرف روانہ ہوا, اور زخموں سے چور ہو کر زمین پر گرے. میرے مولا حسین جلدی جلدی ہر کے بالی پر پہنچے, اپنی آغوش میں ہر کے سر کو رکھا, دیکھا ہر کا چہرہ خون سے بھرا ہوا ہے, ہر کا سر بڑا شدید زخمی ہے. امام حسین نے ایک رومال نکالا, ہر کے چہرے سے خون کو صاف کیا, پھر اس رومال کو زخم پر باندھا. اب جو ہر نے آنکھیں کھولی تو ایک کمزور سی آواز میں مولا حسین سے کہتا ہے, مولا حسین کیا آپ اب ہر سے راضی ہو گئے, اپنے غلام سے راضی ہو گئے؟ میرے مولا نے جواب میں کیا فرمایا, ایک تمغہ ہر کے سینے پر سجا دیا, ایک ایسا جملہ بولا, فرمایا ہر تیری ماں نے حقاً تیرا نام ہر رکھا تھا, تو حقیقت دنیا میں بھی ہر ہے اور آخرت میں بھی ہر ہوگا. الا لعنة الله على القوم الظالمين وسيعلم الذين ظلموا أي منقلب ينقلبون.